امام حسین علیہ السلام فرماتے ہیں، ماضی کی نعمتوں پر شکر ادا کرنا مستقبل کی نعمتوں کی زمین ہموار کرتا ہے۔ پروگرام صبح زندگی میں خوش آمدید۔ بسم اللہ الرحمن الرحیم، درود و سلام ہو محمد اور آل محمد پر۔ ناظرین، آپ کی خدمت میں سلام عرض کرتا ہوں اور آپ کو آپ کے اپنے پروگرام میں یعنی صبح زندگی میں خوش آمدید کہتا ہوں۔
السلام علیکم حسن، کیسے ہیں آپ؟
وعلیکم السلام،
میں بھی اپنے خوبصورت سے اور پیارے سے ناظرین کی خدمت میں سلام عرض کرتی ہوں۔ امیدوار ہیں کہ آپ سب خیریت سے ہوں گے اور اپنی خوبصورت سی صبح کا آغاز ہمارے خوبصورت آپ کے اپنے خوبصورت پروگرام صبح زندگی کے ساتھ کر سکوں گے۔ اور عید کا دوسرا دن ہے جی بھائی، کیسا گزر رہا ہے آپ کا عید کا دن؟ ہمیں ضرور بتائیے، ہمیں بڑا اچھا لگے گا۔
پہلے دن میں تو یقیناً بہت زیادہ تھکن بھی ہوئی ہوگی، لیکن ایسی تھکن ہوتی ہے جس میں مزہ بہت زیادہ آتا ہے اور مہمانوں کی
وہ ساری بات یہ ہوتی ہے نا کہ گھر والے جب اکٹھا ہو جائیں اور قربانی ہو رہی ہو اور ساتھ مل کے وہ کھانا کھانا یا وہ دسترخوان جو آپ کا پیچھا ہوا ہے، سب خاندان والے جب ساتھ میں ہو تو بڑا ہی مزہ آتا ہے، تھکن اتر جاتی ہے۔
بالکل یقیناً، اور انشاءاللہ کہ آپ لوگوں کی قربانی بھی خدا قبول کریں اور ہم لوگوں کو بھی آپ نے اپنی دعاؤں میں ضرور یاد رکھا ہوگا نماز کے موقع پر اور بہت ساری عبادات اس دن سے جو منسوب ہیں اس کے موقع پر۔ آج ہم نے آپ کے لیے کئی چیزیں تیار کی ہیں، ایک تو بہت ہی مزیدار سی چیز تھی، انشاءاللہ اگر وقت ملا تو ضرور ہم بتائیں گے، وہ ہے مکہ مکرمہ میں اور اسی طرح جو یعنی جو حاجی ایران سے جاتے ہیں ان کے کھانے کا انتظام بہت بڑے پیمانے پر ہوتا ہے۔ اس سال 64,000 جہاں تک میرے علم میں 64,000 حاجی ایران سے گئے تھے، تو ان کے لیے کھانے کی بہت ہی بہترین یعنی کھانے کی کوشش کی جاتی ہے کہ تیاری کی جائے۔ اس کے حوالے سے ہم کچھ چیزیں بتائیں گے کہ کیسے تیار ہوتا ہے اور کہاں پہ تیار ہوتا ہے، تو یہ ہم ضرور بتائیں گے۔ اور اس کے علاوہ ایک دو اور چیزیں بھی ہم نے آپ کے لیے تیار کی ہیں کہ انشاءاللہ اگر موقع ملا تو ہم ضرور بتائیں گے، کیونکہ آج ہم لوگ بات کریں گے غذائیت کے حوالے سے اور اہم موضوع ہے، اور ہم کہہ سکتے ہیں کہ خصوصاً عید کے دن یا ایسے موقع پر بقرعید کے دن یہ ہو جاتا ہے کہ ہم لوگ بے احتیاطی،
بالکل یہ ہوتا ہے کہ بولتے ہیں عید کا دن ہے اور بس جو کرنا ہے اور جو کھانا ہے ہم کھائیں، تو یہ خیر نہیں ہونا چاہیے،
خدا معاف کر دے گا لیکن وہ بدن جو ہے وہ معاف نہیں کرے گا۔
بالکل، پھر وہ آگے چل کے عید تک تو آپ کھا لیتے ہیں، پھر عید کے بعد جو ہفتہ جو آپ کا گزرتا ہے ہو سکتا ہے بہت سی مشکلات کا سامنا کرنا پڑے۔ تو ویسے بھی آپ نے بول دیا تو میں بتاتی چلوں آج کا موضوع بھی ہمارا کچھ اس سے نزدیک ہی ہے۔ جی
تو چلتے ہیں، ایک بریک لیتے ہیں، اس کے دوران ہمارے ناظرین کو پتا چلے گا کہ آپ ہم سے کیسے رابطہ کر سکتے ہیں، ہمارے ساتھ رہیے گا۔ ناظرین، آج ہم لوگوں کا رابطہ دہلی اسٹوڈیو سے بھی ہوگا اور تہران اسٹوڈیو میں بھی ہم لوگوں نے بلایا ڈاکٹر عثمان خالق کو، بات کریں گے غذائیت کے حوالے سے، بہت اہم موضوع ہے اور صحت سے اس کا یعنی براہ راست تعلق ہے، تو اس کے بارے میں انشاءاللہ ربا بہن گفتگو کریں گے ہم لوگ۔ اور کئی سوالات ہیں، ایک تو ہمارا سب سے اہم سوال ہے کہ اب تھوڑے دن یعنی بس میرے خیال میں ایک دو دن کے اندر حاجیوں کے واپسی کا سلسلہ شروع ہو جائے گا، تو اس کے حوالے سے اگر میں بھول گیا تو آپ ضرور پوچھ لیجیے گا کہ ان کا کیسے ہم لوگ خیال رکھیں،
کیونکہ
بہت مشکل عبادت کر کے آئے ہیں، بہت زیادہ ان کی انرجی،
خاص خیال رکھنا چاہیے میرے خیال سے،
تو ان کا خاص خیال کیسے رکھا جائے؟
بالکل،
اس میں یہ ہوتا ہے کہ ہر چیز ان کو کھلا دیں یا اس میں بےچارے مہمانوں میں
پرہیز دیں یا نہ دیں؟
ہاں پرہیز دیں یا نہ دیں، اور جو چیز ہوتی ہے وہ یہ ہے کہ اس کے بعد جب مہمانوں کا سلسلہ شروع ہو جاتا ہے تو وہ اپنا خیال نہیں رکھ سکتے۔
بالکل، یہ ہے کہ وہی مہمانی میں اور جو ہوتا ہے، جی بالکل، دعوتوں میں تو بس کھانا پینا ہی ہوتا ہے، تو ضرور اس بارے میں بات کریں گے۔ ویسے بھی جمعرات کا دن ہے، ہمیشہ ہم کھانے پینے کی خوبصورت اور مزیدار سی باتیں کرتے ہیں، مجھے دن بڑا پسند ہے کیونکہ ہمیں کافی چیزوں کے بارے میں پتہ چلتا ہے کہ ہم کیا کھائیں کیا نہ کھائیں اور جو ہم کھا رہے ہیں وہ کتنا صحیح ہے۔ کچھ ہی لمحات میں انشاءاللہ ڈاکٹر عثمان خالق ہمارے ساتھ موجود ہوں گے، ہمیں چلنا ہے میرے خیال سے
قم، ہم لوگ چلیں گے وہاں سے، آپ ایک رپورٹ ملاحظہ فرمائیں گے، پھر اس کے بعد آپ کی خدمت میں حاضر ہوں گے۔ ہمارے ساتھی آپ کو مسجد جمکران لے گئے جو قم شہر میں واقع ہے۔ اب بہرحال اس وقت یعنی تقریباً آج سے 2-3 مہینے پہلے وہاں پہ ایک ہائی وے بھی کھل گئی ہے جو حرم حضرت معصومہ سلام اللہ علیہا سے जमकरान तक वो बिल्कुल आप बग़ैर किसी बीच में इंटरप्शन के और रुकावट के आप वहाँ पहुँच सकते हैं। तो बहरहाल ये गुफ्तगू हम लोगों की जारी रहेगी और मालूमात इस हवाले से भी हम फराहम करते रहेंगे, लेकिन चलते हैं डॉक्टर उस्मान खालिक साहब के पास और मैं उनको ईद की मुबारकबाद भी पेश करता हूँ। कल उनसे मुलाकात बहरहाल नहीं हुई थी, तो खुश आमदीद प्रोग्राम में और ईद मुबारक।
आपको भी ईद मुबारक।
जी, मैं भी आपके खिदमत सलाम अर्ज़ करती हूँ और आपको बहुत बहुत ईद मुबारक।
खैर,
आपने ईद का समा बना ही दिया फिर
जी,
से
बिल्कुल।
मैं पहले सबसे पहले यहाँ अपनी डायरेक्टर साहिबा का शुक्रिया अदा करते चलूँगी कि उन्होंने ये खूबसूरत मनाजर, जो ज़ियारती मनाजर हमको दिखाती हैं सुबह के जो मौके पर, इंसान का एक दिन बन सा जाता है और इंशाल्लाह हम सबको अल्लाह ताला तौफीक अता फरमाए कि हम ऐसी खूबसूरत जगहों की ज़ियारत कर सकें। चलते हैं मौजू की तरफ। डॉक्टर साहब, हमारा मौजू ईद के हवाले से है। कुर्बानी होती है, गोश्त आता है और बस टूट के खाना सब शुरू हो जाते हैं। तो इस तरह में होता है कि बद एहतियाती थोड़ी हो जाती है, थोड़ी नहीं बहुत हो जाती है। तो खैर, ऐसे मौक़ों पर अगर बद एहतियाती हो जाए तो क्या किया जाए?
सबसे पहले तो ईद का मतलब कि मौके की मुनासिबत से थोड़ा सा मैं लेट हूँ, लेकिन
जी
मुबारकबाद देना चाहूँगा आपको,
जी
खुर्रम
बहुत
भाई
शुक्रिया,
को और सहर टीवी की टीम और तमाम नाज़रीन को
बहुत शुक्रिया
जो टीवी देख रहे हैं और जो सो रहे हैं। क्योंकि
जी
ईद के दिन मैंने अक्सर ये चीज़ देखी है कि लोग जो है वो कहते हैं भाई ईद सोने के लिए होती
जी
है, तो
बिल्कुल
मुझे हैरत होती है काफ़ी कि भाई सोने के लिए तो बाकी पूरा साल पड़ा, लेकिन ईद के दिन तो कम से कम नहीं सोना चाहिए।
सही
लेकिन वो ईद के दिन जो है वो एक खसूसी तैयारी करके जो है वो सोते हैं।
सोते हैं बिल्कुल
बहरहाल दूसरा दिन है आज ईद का, मौजू है आज ईद के मौके पर, और जाहिर सी बात है ये ईद तो है ही खाने पीने की
जी
ईद है, तो इस मौके पर गिजाई तदाबीर जो है वो किस किस्म की इख्तियार करनी चाहिए।
बिल्कुल
एक दिन तो गुजर गया,
जी
थोड़ा सा लेट हैं हम, लेकिन वो फारसी में यही कहते हैं कि देर आए दुरुस्त आए।
दुरुस्त आए जी
तो शुरुआत करते हैं मिठाई से, हालांकि ये ईद मिठाइयों की नहीं है, लेकिन फिर
बिल्कुल
भी एक हमारे यहाँ वो एक रस्म सी
रसम
चली
सी
आ रही
है
है कि
कि होनी चाहिए मिठाई
आगाज बहरहाल जो है वो मिठाई से ही
जी
होता है। मिठाइयों में जहाँ तक बात आती है और ईद में अगर हम मजमूई तौर पर एक चीज़ लेते हैं वो ये है कि ईद वाले दिन
जी
हम ये समझते हैं कि भाई आज ही खाना मिला है, मतलब और आज ही गोश्त मिला है और
और
आज
आज ही
आखिरी दिन
खत्म करना है इस जी
है, आज
बिल्कुल
आखिरी दिन है और शायद कल को क़यामत हो, मतलब
सही
कि अब बात इस किस्म की नहीं है, लेकिन हमारा जो रवैया होता है इस
जी,
मामले में वो बिल्कुल इसी किस्म का होता
मतलब
है।
कुछ इस तरह से है कि फ्रेश ताज़ा गोश्त है और इस ताज़े गोश्त को आज ही ख़त्म करना है, अब वो बारबेक्यू के सिलसिले में हो या बिरयानी बन जाए, बस ख़त्म करना है इस आज। ठीक, तो फिर
उसमें जहाँ तक बात आती है वो ये है कि आज के दिन हम इंसानी खसूसियात में से एक बहुत अहम, और नफ्सियात के माहरीन इस
जी
खसूसियात को आपकी ज़िंदगी में कामयाबी के लिए एक सबसे अहम खसूसियत गदानते हैं, वो है खसूसियत खुद पर काबू की, या अंग्रेज़ी में सेल्फ कंट्रोल कहा जाता है।
जी
कहने को बहुत आम सी चीज़ है,
सही
लेकिन करने को बहुत ख़ास और इंतहाई मुश्किल
मुश्किल
चीज़ है।
है जी
ये बहुत अरसे और बहुत सालों की प्रैक्टिस से और अपने आप को एक किस्म की ट्रेनिंग के ज़रिए से गुजारने से
जी
आती है।
जी
बहुत सारे लोग जो कि खुद पर काबू के काफ़ी माहिर होते हैं, सेल्फ कंट्रोल जिन्हें हासिल होता है, वो
जी
भी ईद वाले दिन कहते हैं कि भाई आज तो छोड़ो,
जी आज छुट्टी है
जी बिल्कुल आज छुट्टी है।
सही
तो उसमें ये है कि ये ठीक है कि ईद पर हमें जो है वो एंजॉय करना चाहिए, लेकिन हमें इस चीज़ को एंजॉय करना चाहिए कि बॉडी हमारी वही है, जैसा कि आपने
जी
शुरू में कहा
जी
कि बदन हमारा वही होता है, वो
सही
कोई फलता फूलता नहीं है,
जी
तो उसी के हिसाब से हमें ग़िज़ा खानी चाहिए। मिठाई की तरफ आते हैं, शुरुआत जो है वो मिठाई से की जाती है। अगर मजमूई तौर पर ईद का दिन देखा जाए तो ये इसको अगर आप कुछ अल्फाज में सम अप करना चाहें तो वो ये है कि जितने भी ईद से बीमारियां या कुछ मुश्किलात वगैरह पैदा होती हैं वो सब की सब कैलोरीज की ज्यादती से पैदा होती हैं।
अच्छा
कैलोरीज की ज्यादती किस तरीके से होती है? ईद के दिन अगर आप देखें तो आपकी जो अमूमी आम गज़ा जो है वो आप लेते हैं,
जी
रोटी हो गई या आप सब्जियां लेते हैं, वो उस दिन उनकी बिल्कुल छुट्टी होती है।
जी सर
आपकी गज़ा में सिर्फ मिठाई और
सही
सिर्फ गोश्त,
बिल्कुल
और वो भी अक्सरियत यहाँ तक कि हमारे घर में भी गोश्त के कुछ इस किस्म के पकवान बनते हैं जिनको रोटी या चावलों के साथ नहीं खाया जाता, बस गोश्त ही खाया
जी
जाता है।
खाली खाली गोश्त होता है जी
तो उसमें आप ये देख लें कि वो वहाँ पर से आपको वो जो एक्स्ट्रा मतलब कि एक नशास्ता या कार्बोहाइड्रेट्स मिलते हैं वो आपकी डाइट से एक तरह से बिल्कुल ختم ہو جاتے ہیں. بالکل. مٹھائیوں کے معاملے میں آپ کو معلوم ہے کہ بہت زیادہ تیل میں تلی جاتی ہیں مٹھائی, اس کے اندر انتہائی سخت اور مطلب کہ بہت زیادہ مقدار میں مٹھائی ہوتی ہے.
اچھا.
اور ہمارے تو چونکہ زبانیں عادی ہو چکی ہیں, ہمیں اس چیز کا احساس نہیں ہوتا, لیکن یہ ہے کہ مجھے اچھے طریقے سے علم ہے کہ چائنا میں ہمارے کچھ دوستوں نے مل کر, کچھ لڑکیاں تھیں, ان لوگوں نے مل کر ایک دفعہ گلاب جامن بنائے اور ہم لوگوں نے جو ہے وہ چائنیز کو دعوت دی کہ بھئی یہ اسپیشل ڈش ہے جو ہے وہ کھائی جائے. اور یقین مانیے کہ انہوں نے اتنا سا لے کر بولا تھا کہ بھئی تم نے اس میں کتنی چینی ڈالی ہے, اور وہ لوگ جا کر کلیاں کر رہے تھے کہ پتہ نہیں کتنی چینی اس کے اندر.
پیڑے میں الگ ہے, شیرے میں اس کا الگ بنتا ہے. جی بالکل, بالکل.
وہ یہ ہے کہ ہم لوگ تو عادی ہو چکے ہیں, ہم لوگوں نے تو بچپن سے اس چیز کو کھایا, لیکن اگر اس میں دیکھا جائے تو اس میں ہزاروں کیلوریز کے حساب سے جو ہے وہ نشاستہ موجود ہوتا ہے. عید کے دن کوشش کریں کہ مٹھائی ایک سے دو پیسز, اس سے زیادہ جو ہے وہ اس کی کوئی تک بھی نہیں بنتی اور لینی بھی نہیں چاہیے. مٹھائی کا موضوع جیسا کہ وہ اردو میں کہتے ہیں کہ منہ میٹھا کرنا, تو اس کو یہ نہیں ہے کہ آپ پیٹ بھرنے کے لیے استعمال کریں, اس کو محض منہ میٹھا کرنے کے لیے استعمال کریں. چکھ لیں, ایک پیس ہو گیا, دو پیس ہو گئے, بہت ہے. عید کے دن عمومی طور پر ناشتہ بھی جو ہے وہ, جہاں تک پاکستان کی بات آتی ہے, ہمارے یہاں دیکھا گیا ہے کہ حلوہ پوری ہو گئی, نان ہو گیا, جی بہت بھاری ناشتہ ہوتا ہے. تو اس میں یہ چیز اگر محض صبح ناشتے کے وقت یہ چیز ذہن میں رکھی جائے کہ بھئی باقی دن تو ہمیں گوشت کھانے کو ملنا ہے, تو اگر ہم کوشش کریں کہ ناشتہ ہی ہم اگر ہلکا پھلکا کھا لیں, جیسا کہ ہم عام روٹین میں جو ہے وہ کھاتے ہیں, تو اس سے یہ ہے کہ ہم جو ایک دن میں ایک کیلوریز انٹیک لیں گے, اس کا بہت سارا حصہ ہم ناشتے میں سے جو ہے وہ اسکپ کر دیں گے.
اچھا.
اور ہماری جو مجموعی تعداد ہوگی کیلوریز کی, ایک دن میں لی گئی کیلوریز کی, وہ کافی جو ہے وہ قدرے کم ہوگی.
صحیح.
تو ایک چھوٹا سا قدم لینے سے, جس سے آپ کی معمولاتی زندگی پر کوئی فرق نہیں پڑتا, آپ اپنے آپ کو بہت سارے بہت مطلب کہ کیلریز کی جو ہے وہ کثرت سے بچا سکتے ہیں. گوشت کی طرف آتے ہیں, گوشت آپ کو معلوم ہے کہ اس موقع پر بڑے گوشت کی قربانی دی جاتی ہے, اور جتنا بھی گوشت ہوتا ہے وہ سب کا سب ریڈ میٹ میں کنسیڈر کیا جاتا ہے, کیونکہ گوشت
بکرا ہو یا گائے, ریڈ میٹ ہی ہے.
جی بالکل. بنیادی طور پر گوشت کو ہم اس میں دو گروپس میں جو ہے وہ ڈیوائڈ کرتے ہیں, ایک کو ہم ریڈ میٹ اور ایک کو ہم وائٹ میٹ کہتے ہیں. وائٹ میٹ عمومی طور پر سمندری جو گوشت ہے, مچھلیوں کی بعض اقسام, اور اس کے علاوہ جھینگے, پرانز, لابسٹرز وغیرہ, اس قسم کی چیزیں جو ہے وہ اس میں آتی ہیں.
جی ڈاکٹر صاحب, انشاءاللہ ہم ایک گوشت کی بات کو تھوڑا آگے چلائیں گے, اور چلتے ہیں حسن بھائی کے پاس. میرے خیال سے ہم ایک وقفہ لینا ہے حسن بھائی.
ہاں بالکل, ایک وقفہ ہم لوگوں کو لینا ہے. اس سے پہلے میں بتاتا چلوں کہ ایک بہرحال کسی کا بتا رہا جا رہا تھا کہ بات ویسے بہت پہلے کی ہے, کہ اس میں ان کا یہ تھا کہ اگر صحیح طور سے یعنی سوئیاں میں عید کے دن چار گنا زیادہ شکر نہ پڑے تو وہ کہتے تھے یہ پھیکی ہے سوئیاں. تو بہرحال یہ ایسے لوگ بھی موجود تھے, بہرحال ہوں گے, میرے خیال میں انتقال ہو گیا.
زیادہ ہی میٹھی عید پسند ہے.
ہاں اس کی وجہ سے ان کا انتقال ہوا ہے یا کسی اور وجہ سے وہ تو مجھے نہیں معلوم, لیکن بہرحال یہ بھی ایسے حادثات پیش آتے رہتے ہیں. ناظرین چلتے ہیں ایک بریک لیتے ہیں, اس کے بعد آپ کی خدمت میں حاضر ہوں گے. پھر سے خوش آمدید کہتا ہوں آپ کو پروگرام صبح زندگی میں. ڈاکٹر عثمان خالق سے ہم لوگوں کی گفتگو چل رہی ہے, وقت ضائع کیے بغیر ان کے پاس چلتے ہیں.
جی بہت شکریہ حسن. آپ بات کر رہے ہیں ڈاکٹر صاحب گوشت کے بارے میں. جی
ریڈ میٹ کے متعلق جو انٹرنیشنل ہارٹ ایسوسی ایشن, ڈائبٹیز ایسوسی ایشن یا ایون کہ کینسر ایسوسی ایشن ہے, ان لوگوں کی ریکمنڈیشن یہ ہے کہ آپ لوگ ایک ہفتے میں 500 گرام سے زیادہ, یعنی کہ آدھا کلو سے زیادہ جو ہے وہ گوشت مت کھائیں. لیکن عید کے دن آپ خود سوچیں کہ ایک شخص
آدھا کلو سے بھر جاتا ہے,
کوئی 2 یا 3 کلو تو کم از کم گوشت کھا جاتے ہیں. اب اس معاملے میں ہمیں یہ سمجھنا ہوگا کہ ہماری باڈی جو ہے وہ بنیادی طور پر یہ سمجھتی ہے کہ ہر وقت ایمرجنسی کا نظام نافذ ہے, اور وہ جتنی بھی ایکسٹرا کیلوریز لی جاتی ہیں خاص طور پہ اس قسم کی اور جو مٹھائی کی فارم میں یا کاربوہائیڈریٹ کی فارم میں ہوتی ہیں, ان سب کو وہ مٹھائی کو وہ ٹرانسفارم کرتی ہے فیٹ میں, اور فیٹ تو فیٹ ہی ہیں, اس کو وہ فیٹ کے طور پر ڈپازٹ کرتی رہتی ہے فیوچر کے استعمال کے لیے. مطلب کہ ہماری باڈی ہم سے کہیں زیادہ کفایت شعار اور مستقبل کی سوچ کی حامل ہے, لیکن ہم لوگ نہیں کرتے. بہرحال یہ ہے کہ ہم لوگ کھاتے ہیں اور وہ تمام چیزیں جو ہے وہ سٹور ہوتی ہیں. वो बात तो रही ठीक है, क्योंकि हमने 2-3 दिन के बाद अपनी मामूल की ज़िंदगी पर आना है, तो ये आहिस्ता आहिस्ता चीज़ें जो है वो बहरहाल कुछ इस किस्म के मौके आते हैं कि हमें ज़्यादा एक्सरसाइज या मुश्किल तरीन जो है वो दिन गुजारने पड़ते हैं, तो उससे ये चीज़ें बर्न ऑफ हो जाती हैं। लेकिन ईद के मामले में आप ये देखिए कि फैट्स, ख़ास तौर पर फैट्स की बहुत ज़्यादा मिकदार अगर ली जाए, तो बहुत ज़्यादा फैट्स और बहुत ज़्यादा प्रोटीन्स आपका निज़ाम इन्हज़ाम इनको हज़म करने इतनी मिकदार में एकदम उनको हज़म करने की सलाहियत नहीं रखता। उसका जवाब ये होता है कि या तो कॉन्स्टिपेशन यानी कि कब्ज़ हो जाती है, या डायरिया, और आप देखेंगे कि हस्पताल भरे होते हैं इन चीज़ों से। और ये नहीं है कि वो कोई आम किस्म के डायरिया या कॉन्स्टिपेशन हो, बड़ी ही शदीद किस्म के डायरिया या कॉन्स्टिपेशन होती हैं, बाज़ केसेस में जो है वो ईवन के उल्टियाँ भी आनी शुरू हो जाती हैं। तो बुनियादी जो चीज़ है वो एतदाल ही है।
अच्छा, और मैं एक ये बात भी पूछना चाहूँगी, हम रेड मीट तो ले रहे हैं, उसमें खुद चर्बी की मिकदार जो है ज़्यादा है, उसके अलावा फिर ऑयली खाने, खानों में तेल का इस्तेमाल, क्या इनका भी कोई खास रिएक्शन?
बिल्कुल, आप जितनी भी चीज़ें अपने बॉडी में लेकर जा रहे हैं, मिसाल के तौर पर आप फ्राई कर रहे हैं लेकिन आपको तेल नज़र नहीं आ रहा, लेकिन आपकी बॉडी को तेल नज़र आता है, और आपकी बॉडी ने उस तेल को उसी तरीके से प्रिजर्व करना है जिस तरह वो गोश्त को और बाकी फैट्स को जो है वो प्रिजर्व कर रही है। दूसरी इस मामले में एहतियाती तदबीर यह है कि हमारे यहाँ जो है वो कार्बोनेटेड ड्रिंक्स इसके साथ जो है वो लिए जाते हैं। हम कुदरती जो मशरूबात हैं उनको बिल्कुल नज़रअंदाज करते हैं और ज़्यादातर कार्बोनेटेड ड्रिंक्स की तरफ आते हैं, और वो भी इंतहाई ठंडे। अब आप ये देखें कि आप तले तेल की एक बहुत ज़्यादा मिकदार खा रहे हैं और साथ आप ठंडा पानी पीते हैं, वो चीज़ इंतहाई गर्म होती है, ये चीज़ इंतहाई ठंडी होती है, जिसकी वजह से आपके जितने भी गजाई ज़र्रात हैं ख़ास तौर पर तेल, वो आपके गले के अंदर ही जम जाता है। आपने गर्म चीज़ खाई, ऊपर से ठंडी चीज़ पी, वो चीज़ फ़ौरन आपके गले के अंदर जम जाती है, और यही चीज़ फ्लू या आपके गले के इन्फेक्शन का बायस बनती है, और अगले दिन या दूसरे तीसरे दिन आपको जो बुखार हो जाता है महज इतनी छोटी सी चीज़ से। यहाँ मैं ये चीज़ जो है वो मेंशन करना चाहूँगा कि चाइना में स्टे के दौरान मैंने ये काफ़ी चीज़ नोट की उन लोगों की, जहाँ बुरी आदत है वहाँ खाने के मुतलिक एक अच्छी आदत ये है कि चाइनीज़ लोग कभी भी खाने के दरमियान, मैंने जहाँ तक जितने देखे हैं, वो खाने के दौरान पानी पीने से इज्तनाब करते हैं, और अगर उन्हें पानी पीना भी पड़े तो वो गर्म पानी पीते हैं।
अच्छा,
वो और कार्बोनेटेड ड्रिंक्स खाने के दौरान बिल्कुल भी इस्तेमाल नहीं।
अगर देखा जाए हमारे खुद दीन में भी इस बात का कहा गया है कि नहीं, इशारा किया गया कि आप खाने के 1 घंटे बाद यानी खाने के फौरन बाद पानी ना लिया करें, तो शायद वो भी इसी वजह से।
जी बिल्कुल, और इसको एक तदबीर के तौर पर भी इस्तेमाल किया जा सकता है कि अगर आप खाने से पहले जो है वो आप पानी पी लें तो आपकी जो एसिडिटी होती है स्टमक की वो थोड़ी न्यूट्रलाइज हो जाती है और आपकी भूख जो है वो कम हो जाती है।
तो ऐसे आप बोले हम हमारे को दुबला करने में भी काफी।
इसके अलावा जो मैं मशवरा देना चाहूँगा वो ये है कि इन मौके पर आप ग़िज़ा के साथ जो है वो दही का इस्तेमाल ज़रूर करें।
अच्छा।
और आजकल मार्केट में एक ख़ास किस्म की दही मिलती है, इंशाल्लाह अगले प्रोग्राम्स में मैं ये तफसील में जाऊँगा कि इनमें क्या फ़र्क होता है। आप प्रोबायोटिक योगर्ट उसको कहते हैं, तो उस दही का इस्तेमाल करें और कोशिश करें कि दही ठंडी ना हो। उसका फ़ायदा ये होता है कि दही और गोश्त के इस्तेमाल के साथ ना सिर्फ वो आपके निज़ाम इन्हज़ाम को जो है वो बेहतरीन रखती है, आपके हाजमे में बेहतरीन मदद देती है, बल्कि आपकी जो फैट्स हैं उनकी अक्सरियत को बॉडी में एब्जॉर्ब नहीं होने देती, वो उनको बॉडी से एक्सक्रीट कर देती है।
जी हसन भाई, आपकी तरफ आना है हमने।
जी बिल्कुल, एक तो शुक्रिया अदा करते हैं डॉक्टर उस्मान खालिक का, हमारे साथी बता रहे हैं कि थोड़ी देर में हमारा रब्ता होने वाला है दिल्ली स्टूडियो से, तो हम शुक्रिया अदा करते हैं और इंशाल्लाह अगले प्रोग्राम में मुलाकात होगी डॉक्टर साहब से। और बहुत ही अहम गुफ्तगु उन्होंने की है कि जो हम लोगों ने यानी मिसाल के तौर पर परहेज़ किया है साल भर, रमज़ान में मौका मिला है तो इस मौके पर हम लोगों ने उसको पूरा कर दिया, वो अब इंशाल्लाह अगले रमजान तक के लिए
हिसाब बराबर कर दिया।
यहाँ पर मैं एक दो नुक्ते बहुत अहम थे जो मैं देना चाहूंगा, वो ये है कि ईद के मौके पर हम कलेजी वगैरह का जो है वो इस्तेमाल करते हैं, इस मामले में एक एहतियात बरतें कि कलेजी को जो है वो रात के वक्त मत इस्तेमाल करें।
अच्छा।
ये जो है वो बहुत सारी बीमारियों का मौजिब बनती है और इवन के हमारे लिवर शट डाउन कर सकती है, तो कलेजी वगैरह और दूसरे चीज़ों का इस्तेमाल मत करें। इसके अलावा हमारे यहाँ जो जहन होता है ख़ास तौर पे बकरे का दिमाग जो होता है उसको फेंक दिया जाता है, ये एक इंतहाई मुफीद और हालांकि कोलेस्ट्रॉल से फुल है लेकिन बहुत मुफीद और बहुत ही न्यूट्रिशियस गज़ा है, तो कोशिश करें कि इन चीज़ों का, गोश्त से हट कर इन चीज़ों का भी इस्तेमाल किया जाए।
बहुत बहुत शुक्रिया डॉक्टर साहब, बहुत ही ज़बरदस्त नुकात आपने बताए। और इसके हवाले से इंशाल्लाह वैसे यानी हज के बारे में मैं बताना चाह रहा था, जैसा कि आपकी खिदमत में अर्ज़ किया मैंने कि इसमें जो यानी मुख्तलिफ ममालिक से लोग आते हैं हज के लिए, तो ख़ास उनके लिए इंतज़ाम किए जाते हैं, जगह साफ़ सुथरी हो, होटल्स अच्छे हों। जो थोड़े छोटे ग्रुप्स होते हैं वो दूसरी चीज़ों से गुजारा कर लेते हैं, और अफसोस के साथ कहना पड़ता है बाज़ जुनूब एशियाई ममालिक से जो काफ़िले जाते हैं हज के लिए, एक तो दो किस्म होते हैं, वो दूसरी किस्म हम नहीं बताएंगे फ़िलहाल, वो बाद में बताएंगे, वो अपना एक मज़ेदार किस्सा है। लेकिन जो चीज़ है वो ये है कि खाना कैसे तैयार किया जाता है और कहाँ पर तैयार हो। हाजी जो है एक बहुत ही मुश्किल इबादत के लिए वहाँ पर होता है, और अगर अपना ख्याल नहीं रखेगा तो वाकई उसकी बहुत बुरी हालत हो सकती है। ईरान में ईरानी हुकूमत की तरफ से और यहाँ के हज और औकाफ जो मरकज़ है उसकी तरफ से जो काम किया जाता है, एक तो ये काम किया गया है कि सन 2006 में वहाँ पे एक मरकज़ का इफ्तिताह हुआ जो मक्का मुकर्रमा में करीब यानी इस वक्त तक हर तकरीबन मौसम हज में 45,000 खाने तैयार करता है। ये जो यानी अपने मैक्सिमम उसकी कह सकते हैं कि गुंजाइश है खाना बनाने की। तो इस सिलसिले में जो वहाँ पे काम किए जाते हैं वो ये है कि जो खाने के मेयार होता है वो मुसलसल चेक होता रहता है, और ईरान के वजारत सेहत की तरफ से लोग जाते हैं चेक करने के लिए। तकरीबन 130-140 लोग वहाँ पर मौजूद होते हैं ताकि खाने की क्वालिटी पर नज़र रखें, और यहीं से तमाम ईरानी हाजियों को खाना भेजा जाता है। इस साल से क्योंकि उसकी कैपेसिटी ज़्यादा बढ़ गई है, उसकी गुंजाइश ज़्यादा बढ़ गई है, तो ये काम किया गया है कि दूसरे ममालिक अगर दरख्वास्त दें तो उनके लिए भी खाना तैयार किया जाता है। इसके अलावा जो चीज़ है वो ये है कि अपनी जो बेहतरीन क्वालिटी जो होती है, तकरीबन हर रोज़ 38,000 खाने तैयार किए जाते हैं, और ये खुद इस लिहाज से अहम है कि आप हिसाब लगाइए कि तमाम सफाई और सेहत के मेयार को मद्देनज़र रखते हुए ये तादाद खानों की तैयार होती है और मुख्तलिफ होटल्स में सप्लाई किया जाता है खाना। तो बहरहाल ये एक हिस्सा था, और जैसा कि आप देख रहे हैं सफाई का ख़ास ख्याल रखा जाता है, ऐसे ही हर जगह पर खाना नहीं बनाते। तो और मेरे ख्याल में बस यही चीज़ थी। हाँ, मक्के मुकर्रमा में उसका ना अबुल जदाइल जगह है एक, वहाँ पर ये उनका मरकज़ी आप समझिए केटरिंग सेंटर है। तो इस लिहाज से बहुत ही अहम है रुबाब बहन के हम जहाँ पर भी हों एक ऐसा अगर मरकज़ हो कि हम हमारे सेहत का ख्याल रख रहा है तो यकीनन हम इबादत की तरफ ज़्यादा सोचेंगे, आराम से सेहत का अपने
लिहाज से बेख्याल हो जाएंगे,
बेख्याल हो जाएंगे। तो ये एक बहुत ही अहम तदबीर अपनाई है ईरानियों ने। चलते हैं एक ब्रेक लेते हैं, एक ब्रेक लेते हैं, उसके बाद आपकी खिदमत में हाजिर होंगे। जी नाज़रीन, फिर से खुश आमदीद कहता हूँ, उम्मीद है कि यहाँ तक प्रोग्राम आपके लिए मुफीद साबित हुआ होगा। बहरहाल छुट्टियाँ तो चल रही हैं लेकिन हम लोगों का प्रोग्राम उठ के देख लेंगे तो हम लोगों को बहुत खुशी होगी। अगर कोई सवाल है तो इस वक्त डॉक्टर अतिया निशात हमारे साथ मौजूद हैं दिल्ली स्टूडियो में। चलते हैं, आप उनसे गुफ्तगू का आगाज़ करिए और इसके बारे में बात करिएगा हज के बारे में।
जी अस्सलाम वालेकुम।
वालेकुम अस्सलाम।
डॉक्टर साहिबा, मैं आपकी खिदमत में ईद की बहुत बहुत मुबारकबाद पेश करती हूँ और बहुत बहुत खुश आमदीद।
आपको भी ईद की बहुत मुबारक।
डॉक्टर साहिबा, सबसे पहले अगर मैं भूल ना जाऊँ तो पहला सवाल मेरा ये होगा जो हसन साहब ने जो प्रोग्राम के शुरू में पूछा था हमसे कि जब हाजी हज से वापस आते हैं कुछ थकावट सी होती है, कुछ थकान जिस्म में होती है, तो हम उनका अपने शहर में किस तरह ख्याल रखें, उनको परहेज दें ना दें, उनका किस तरह ख्याल रखा जाए खाने पीने के लिहाज से?
जी बहुत ही अहम सवाल है ये। दरअसल अगर हम इस तरीके से देखें कि हज का जो वक्फा होता है वो काफ़ी तवील होता है, वो काफ़ी अरसे से घर से बाहर होते हैं, और जैसे कि अभी हसन भाई बता रहे थे कि वहाँ उनके ग़िज़ा का ख्याल भी रखा जाता है और उन्हें अच्छा खाना मिल जाता है, उसके बावजूद जो वहाँ की इबादत है वो बहुत सख्त होती है। तो उस लिहाज से उनके जिस्मानी कमज़ोरी भी बाज़ दफ़ा हो जाती है, कभी कभी वो बहुत थकान वगैरह ज़्यादा महसूस करते हैं। तो जैसे ही वो घर आते हैं तो उनके लिए ज़रूरी है कि आप उनको मुनासिब ग़िज़ा दें, और सबसे बड़ी बात घर का खाना तो वैसे भी उनको अच्छा लगता है। लेकिन एक आध चीज़ का और ख्याल रखना है ये कि जैसे वो काफ़ी दिनों से एक मखसूस किस्म की ग़िज़ा खाते हुए आ रहे हैं, जैसे बहुत ज़्यादा तेल नहीं खाते या अक्सर तो अपने हाथ से ही बनाकर खाते हैं, तो अब ये ना हो कि जैसे वो आए हैं और आपने उनको बहुत ज्यादा बिरयानी और कौरमे वगैरह खिलाना शुरू कर दिया, तो उनको बजाय फायदे के नुकसान भी हो सकता है इससे। तो ख्याल रहे कि उनको मुनासिब ग़िज़ा दें, बैलेंस डाइट जिसको कहते हैं, और बहुत ज़्यादा चर्बी घी तेल से बने खाने से थोड़ा परहेज़ करें, और बहुत ज़्यादा स्पाइस यानी जैसे कि मसाले मिर्च वगैरह का इस्तेमाल कम करें, क्योंकि वो इस तरह से इबादत करके आए हैं कि उन्होंने वहाँ पे बहुत ज़्यादा इस किस्म का खाना नहीं खाया, तो उनकी बॉडी ट्रेन हो गई है हल्के फुल्के खाने के लिए, तो एकदम से उनको बहुत ज़्यादा भारी खाना ना पेश किया जाए तो ज़्यादा बेहतर है। लेकिन हाँ, ज़रूर उनको घर का खाना और अच्छी ग़िज़ा जाहिर सी बात है उनको ज़रूर देनी चाहिए।
जी डॉक्टर साहब, लेकिन एक मसला जो पेश आता है जब वो जब हाजी हज से वापस आता है, दावतों का सिलसिला शुरू हो जाता है एक के बाद एक, एक के बाद एक, तो फिर इस हालत में क्या किया जाए? वहाँ तो हम फिर परहेज़ नहीं कर सकते, या जो हाजी साहब हैं वो परहेज़ तो नहीं कर सकते, ऐसी हालत में हम क्या 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 करें?
जी रुबाब, ये बहुत ही आम देखने में आती है बात कि जैसे ही हाजी वापस आते हैं तो लोग, अच्छी बात है, मतलब उनका इस्तकबाल करते हैं और उनको घरों में बुलाते हैं और बहुत भारी ग़िज़ा अक्सर बनाते हैं। जैसे हमारे यहाँ तो कोरमा और बिरयानी और कबाब के बगैर तो दावत तसव्वुर ही नहीं कर सकते। तो जैसे मैंने पहले भी कहा कि वो हल्की फुल्की ग़िज़ा खाने के आदी रहते हैं काफ़ी काफ़ी टाइम से, जैसे एक महीना तो आराम से ही वो हज पे रहते हैं, तो हमें उन पे रहम करना चाहिए, उनको इस कदर भारी ग़िज़ा से उनका इस्तकबाल नहीं करना चाहिए। अच्छा है कि आप उनको बैलेंस किस्म की ग़िज़ा दें, जैसे कि आपने ठीक है बिरयानी बना दी तो साथ में एक किस्म की सब्जी भी कर दें, दाल भी कर दें, और ये ज़रूर ख्याल करें कि जब भी उनको दावत पे बुलाएं तो उनको सलाद ज़रूर खिलाएं, जैसे कि फ्रूट सलाद बनाएं और सब्जियों की सलाद बनाएं, और मशरूब जैसे कि नींबू की शिकंजी हो गई, इस किस्म की चीज़ें जिससे खाने के हाजमे में उनको मदद मिले, और खाने में रायता वगैरह ज़रूर उनको दें, और बिल्कुल भी उनको इस किस्म से ज़्यादा भारी और ज़्यादा मसाले वाले खाने खाने पे मजबूर मत करें, क्योंकि आप ये जान लीजिए कि वो इससे एसिडिटी और इस किस्म की परेशानी से में भी मुब्तला हो सकता है।
जी डॉक्टर साहिबा, यहाँ तक तो बात रही खाने पीने की, एक अहम सवाल जिससे हमारे दिन का आगाज़ होता है, नाश्ता, और बहुत ज़रूरी हिस्सा है हमारे खाने पीने के अंदर। हाजियों का नाश्ता हम किस तरह से उनके लिए पेश करें या किस तरह से उनके लिए बनाएं, उसमें क्या क्या होना चाहिए?
देखिए रुबाब बहन, जब हाजी सुबह, एक तो सबसे पहली बात ये बता दूं कि जो हज पे जाते हैं या वहाँ से लौट के आते हैं, अक्सर बाज़ लोग बहुत सुबह उठते हैं, जैसे तहज्जुद वगैरह करीब 4 साढ़े 4 बजे का वक्त होता है, तो इसके लिए ये ज़रूरी है कि उनके नाश्ते को दो हिस्से में तकसीम किया जाए, पहले अर्ली मॉर्निंग ब्रेकफास्ट और फिर 8:30-9 बजे जब भी उन्हें खाना है नॉर्मल ब्रेकफास्ट के टाइम पे उन्हें नाश्ता दिया जाए। अर्ली मॉर्निंग के ब्रेकफास्ट में सबसे बेहतरीन सबसे मुफीद तो ड्राई फ्रूट होते हैं, जैसे कि काजू हो गया या तो फिर डेट्स, हाजी हैं तो अक्सर अपने साथ कैरी भी करते हैं या हम उनको मुहैया भी करा सकते हैं खजूर, और एक ग्लास गुनगुना पानी, ये बेहतरीन सुबह का उनका नाश्ता है। और ईरान में तो आपके यहाँ ग्रीन टी भी बहुत ज़्यादा इस्तेमाल की जाती है, तो ग्रीन टी भी देने में कोई हर्ज नहीं है, बल्कि बहुत मुफीद है, फ़ायदे की चीज़ है। अच्छा, रहा दूसरा नाश्ता, जैसे कि 8:30-9 बजे के करीब, वो भी एकदम मुनासिब हल्का फुल्का रखें, जिसमें रोटी हो, सब्जी हो, दूध हो, दही हो। और एक चीज़ का और ख्याल रखें कि कभी भी नाश्ते के साथ फल ना दें, चाहे वो हाजी हो या कोई और भी हो, लेकिन नाश्ते में फल शामिल ना करें। अक्सर देखने में आता है कि जो हज करते हैं बाज़ लोग, उनकी उम्र काफ़ी ज़्यादा होती है, मतलब 60% ऑफ द टाइम हम ये देखते हैं कि जो हज वगैरह पे रहते हैं उनकी उम्र 60-70 साल के आसपास रहती है, तो इस चीज़ का भी ख्याल करें उनके नाश्ते में कि भाई उनको बहुत ज़्यादा चिकनाई से भरपूर नाश्ता ना दें, क्योंकि उनको और भी किस्म की परेशानी हो सकती है, हो सकता है उन्हें डायबिटीज़ या और भी कोई परेशानी हो, तो इस चीज़ का भी बहुत ज़्यादा ख्याल रखना चाहिए उनका नाश्ता बनाते वक्त।
جی ڈاکٹر صاحبہ بہت شکریہ، بہت مفید گفتگو چل رہی تھی ہماری. جی حسن بھائی
بالکل، ابھی انشاءاللہ جاری رہے گی، ایک دو سوالات اگر وقت ملا تو ضرور ہم پوچھیں گے. ہم نے تیار کیا ہے اسی کھانے پینے کے حوالے سے ایک دو چیزیں ہیں، اور وہ ہے کہ آپ جو ہیں خصوصاً سردیوں کا موسم جب شروع ہو جاتا ہے خاص قسم کا ڈپریشن آنے لگتا ہے، اس میں مسائل کھڑے ہو جاتے ہیں، بھائی سورج جلدی ڈوبنے لگا ہے اب ہم کیسے کام کریں، سردی ہو گئی اب گھر میں ہی بیٹھ کے کمبل اوڑھ کے بس بیٹھنا ہے اور کچھ نہیں کرنا ہے، آفس اگر چلے گئے تو تھوڑا وقت وہاں گزر گیا، گھر آ گئے تو بس کوئی کسی چیز کا موڈ ہم لوگوں کا نہیں ہے. تو چلتے ہیں ایک بریک لیتے ہیں، اس کے بعد میں اس کی ترکیب اس چیز کو دور کرنے کی آپ کی خدمت میں پیش کروں گا. آپ پروگرام صبح زندگی آپ دیکھ رہے ہیں جو تہران کے اسٹوڈیو سے براہ راست آپ کی خدمت میں نشر کیا جا رہا ہے. اور ایک چیز میں بتانا بس بھول گیا، بہت ہی مزیدار سا قصہ ہے کہ ہم لوگ ایک اپنے رشتہ دار کے یہاں گئے ہوئے تھے. ہم لوگوں کو کوئی مسئلہ نہیں تھا، ہم لوگوں نے کہا بھی تھا کہ ہم لوگوں کے لیے جو ترکاری سبزیاں ہیں وہی ہم لوگوں کے لیے پکائیے گا، زیادہ ہیوی کھانے کے ہم لوگ عادی نہیں ہیں.
بالکل،
تو انہوں نے تو ہم لوگوں کے لیے پکا دیا تھا اور وہ ہم لوگوں کے یعنی نفسیات کو بھی کافی حد تک سمجھتے ہیں. لیکن ان کے جب ایک بار پڑوسی آئے وہ دیکھا انہوں نے سبزی سامنے اور دعوت ایسے ہی، وہ مہمان اتنی دور سے آئے ہیں اور آپ نے یہی بس بنائے، تو خود یعنی صاحب خانہ سے زیادہ پڑوسی جو ہے وہ ناراض ہوئے تھے ان پر کہ یہ کیسا کھانا ہے. تو اس میں حاجیوں کے سلسلے میں بھی ہم لوگ اگر خیال رکھیں تو وہ بہت بہتر ہے. ڈاکٹر صاحبہ نے بھی اس پر بہت زیادہ تاکید کی. جو چیز میں بتانا چاہ رہا تھا وہ اس حوالے سے ہے کہ سردیوں کے موسم میں اکثر یہ ہوتا ہے کہ ہم لوگ واقعی اس میں پریشان ہو جاتے ہیں کہ خزاں کا خصوصاً جو موسم ہوتا ہے کہ سورج جلدی ڈوب رہا ہے اور عجیب ایک ہر جگہ ایک کہہ سکتے ہیں کہ سردی سی چھائی ہوئی ہے اور موسم بھی سرد ہے اور گھر کے اندر کا بھی موسم سرد ہے. تو اس میں کیا کیا جائے؟ اس میں ایک تو آپ اپنے کافی حد تک یعنی کھانے پینے کے انداز کو اگر تھوڑا آپ تبدیل کر دیں بہت بہتر ہے. کوشش کریں جہاں تک ہو سکے وائٹامن سی کا استعمال کریں، کیوی اور جو مختلف آپ کینو آپ کہہ لیں یا سنترے جو ہوتے ہیں وہ آپ مختلف قسم کے زیادہ سے زیادہ استعمال کریں، کیونکہ اس میں جو ہے کافی حد تک آپ کے بدن کے ان ضرورتوں کو پورا کرے گا جس میں واقعی وہ حصے شامل ہیں جہاں پر آپ کو ہو سکتا ہے کہ افسردگی یا ڈپریشن کا حصہ ہے، ان پر اثر انداز ہو سکتا ہے اور بہت مثبت اثر ڈالتا ہے. دوسری چیز آپ یہ کر سکتے ہیں کہ آپ یہ تو کھانے کا ہو گیا ادھر کا، اور جو آپ کوشش کریں کہ جہاں تک ہو سکے خشک میووں کا استعمال کریں، اور خشک میووں میں بھی ہوتا ہی ہے کہ زیادہ اس میں آئرن زیادہ ہوتا ہے اور بنسبت یعنی خود آم جو پھل ہوتا ہے خشک اگر اس کو کر کے کھائیں، ایک تو خشک میوے ہو گئے اور دوسرا ہے کہ جو خشک کیے جاتے ہیں آم پھل تو ان کا زیادہ آپ استعمال کریں، وہ بہت زیادہ مفید ہوتا ہے آپ کے لیے. ایک اور چیز جو میں ضرور بتانا چاہوں گا وہ ہے بلیک چاکلیٹ، یعنی جو بہت ہی کڑوی سی ہوتی ہے اس کا آپ استعمال کریں، وہ بھی بہت زیادہ مفید ہوتا ہے خصوصاً یہ جو ڈپریشن ہونے لگتا ہے اس کے لیے. اور ہمیشہ کوشش کریں گے تھوڑا بہت یعنی مثال کے طور پر مونگ پھلی یہ سب اپنی جیب میں آپ رکھیں، تو اس میں وہ بھی اگر آپ کے لیے بہت مفید اس لحاظ سے ہو سکتا ہے کہ آپ کے بدن کی تمام ضرورتوں کو پورا کر سکتا ہے. میں اس ایل سی ڈی کے ساتھ مجھے الگ سے پریکٹس کرنی پڑے گی ورنہ کافی مجھے مسئلہ پیش آ رہا ہے. اور کیلا، کیلا بھی ایک بہت ہی زبردست ذخیرہ ہے ان چیزوں کے لیے، اور اس میں وہی خصوصیات میں ڈھونڈ رہا ہوں اس کی. اور مچھلی کا بھی استعمال مت بھولیے گا، بہت ہی اہم چیز ہے. کیلے کے بارے میں بعد میں بتاؤں گا، اس وقت یاد نہیں آ رہا.
کیلے کے بارے میں آپ کو بتاتے چلوں، کہتے ہیں خاص انزائم اس کے اندر ہوتا ہے جو انسان کی موڈ کو بہت بہتر کرتے ہیں.
اچھا،
کیلا اور چاکلیٹ دونوں کے بارے میں یہ بات کہی گئی.
ہاں، یہاں پہ وائٹامن سی اور بی سکس بھی اس میں بہت یعنی بھرپور مقدار میں موجود ہے. چلتے ہیں دہلی اسٹوڈیو، اب آپ نے گفتگو جاری رکھی.
جی ڈاکٹر اتین نشاط کے پاس واپس چلتے ہیں، اور ایک ابھی آپ کی باتوں سے مجھے ایک سوال یاد آیا پھل کے بارے میں. حاجیوں کو ڈاکٹر صاحبہ کس قسم کے پھل دیے جائیں؟ سردی کا موسم ہے، مالٹا یا اس طرح کی چیزوں کا موسم آ چکا ہے، آیا ان کو دیا جائے نہ دیا جائے، یا آپ کس طرح کے پھل ان کو ریکمینڈ کرتی ہیں؟
دیکھیے، جیسے کہ میں نے پہلے بھی فرمایا کہ جو حاجی ہوتے ہیں وہ اکثر تھوڑا بزرگ ایج میں، ان کی ایج تھوڑی زیادہ ہوتی ہے، تو سب سے پہلے تو یہ جان لیں کہ ان کو کس قسم کی اور پریشانی تو نہیں ہے، جیسے ان کو ڈائبٹیز یا اور ایسی تو کوئی پریشانی نہیں ہے جس میں ان کو ہر قسم کی غذا نہیں دی جا سکتی. اس کے بعد یہ دیکھنا ہے کہ انہیں، جیسے اکثر لوگوں کو یہ شکایت ہوتی ہے کہ ہم نے سنترا کھا لیا تو گلے میں خراش ہو گئی اور نزلہ زکام ہو گیا، یہ بہت عجیب بات ہے کیونکہ سنترا جیسے کہ ابھی حسن بھائی بھی بتا رہے تھے کہ وائٹامن سی سے بھرپور ہے، تو اس سے بلکہ الٹا فائدہ ہوتا ہے. تو اس کے لحاظ سے یہ کر سکتے ہیں ہم کہ حاجیوں سے پوچھ لیں یا جو بھی لوگ وہاں سے آئے ہیں ان سے یہ پوچھیں کہ آپ کے گلے میں خراش وغیرہ تو نہیں ہے. اگر ان کے گلے میں خراش نہیں ہے تو ان کو اس قسم کا پھل ضرور دینا چاہیے, جیسے مالٹا ہو گیا, کیوی فروٹ ابھی جیسے حسن بھائی بتا رہے تھے, یا سنترے وغیرہ, کیونکہ اس میں وائٹمن سی کی مقدار بہت زیادہ ہوتی ہے اور اس سے ان کی جیسے امیونٹی وغیرہ لو ہے یا وہ ڈاؤن فیل کر رہے ہیں, جیسے تھکاوٹ وغیرہ ان کو زیادہ محسوس ہو رہی ہے, تو اس سے ان کو بہت فائدہ ہوگا. اس کے علاوہ جو عام پھل ہیں جیسے سیب ہو گیا, کیلا ہو گیا, اس موسم میں جو عام طور پہ آتے ہیں, انار ہو گیا, وہ سب ان کو دیں. پھل تو ہمیشہ ہر موسم میں ہر انسان کے لیے فائدہ مند ہوتے ہیں, بس ہم یہ دیکھ لیں کہ اس کسی کنڈیشن میں وہ مبتلا نہ ہو کہ کسی قسم کا خاص پھل ان کو دیا نہ جا سکے.
جی ڈاکٹر صاحبہ بہت بہت شکریہ, بہت ہی مفید گفتگو رہی, انشاءاللہ ہماری ناظرین کو بھی آپ کی گفتگو بہت پسند آئی ہوگی. بہت بہت شکریہ, آپ نے اپنا قیمتی وقت ہمارے پروگرام کے لیے نکالا, آپ سے اجازت چاہتے ہیں. جی حسن بھائی.
جی بہت بہت شکریہ. اگلے ہفتے کے موضوع کے حوالے سے بس میں یہ مقدمہ بتاتا چلوں کہ آپ کے گھر میں مثال کے طور پر 60 انچ کا ٹی وی ہے بلکہ 120 انچ کا,
جی
تو اس میں ہم اگر آ گئے آپ کے گھر تو ہماری کیا صورت حال ہوگی, دیکھیں گے اور کہیں گے بھائی ہمیں چاہیے 200 کا, 200 انچ کا ٹی وی ہم لیں گے, تو اس صورت حال کو آپ کے خیال میں کیا کہتے ہیں؟
حسد بھی بول سکتے ہیں ایک طرح سے اس کو, بالکل. اگر میں بولوں کافی اردو کی عادی جو زبان ہے اس میں دیکھ ہم دیکھی بول سکتے ہیں, بولتے بھائی دیکھ لیا ہم کو بھی چاہیے اس طرح کی چیز, تو دیکھ ہم دیکھی بھی ہو سکتی.
ہاں بالکل, تو اسی کے حوالے سے ہم لوگ بات کریں گے, یعنی ہم لوگوں کو ایک چیز کی ضرورت نہیں ہے, فلاں بھائی کے پاس فلاں بہن کے پاس موجود ہے تو ہمیں ہر حال میں لینا ہے. چلتے ہیں ایک بریک لیتے ہیں, اس کے بعد اس پہ ہم لوگ روشنی ڈالیں گے اور پروگرام کے آخری حصے میں کچھ آپ کو اگلے ہفتے کے موضوعات بھی بتائیں گے. جی ناظرین بہت بہت شکریہ کہ آج کا یہ پروگرام آپ لوگوں نے دیکھا, ہم لوگوں کا وقت بالکل ختم ہو گیا ہے. اگلے ہفتے کے موضوع کے بارے میں آپ کو ہم نے بتا دیا ہے, جو دیکھ ہم دیکھی ہوتی ہے اس کے حوالے سے انشاءاللہ ہم لوگ گفتگو کریں گے, آپ لوگ بھی نکات اپنے پیش کریے گا اور وقت ہم لوگوں کے پاس اب بالکل ختم ہو گیا ہے.
جی بس یہی دعا کریں گے کہ ہمارے ہر قدم رزق حلال کی طرف اٹھے, اللہ تعالیٰ ہم کو توفیق دے کہ ہم رزق حلال کما سکے. مجھے اور حسن بھائی کو اجازت دیجیے,
خدا حافظ.